देखिए ना, आपका बच्चा, आपने उसको बड़ा प्यारा खिलौना लेके दिया कि खिलौने पाकर मेरा और शुक्रगुजार होगा। 8-10 साल का बच्चा जहन में लाइए, बड़े दिन से चाह रहा था मुझे ये गेम लेनी है। आप कहते हैं अच्छा चलो, कोई खुशी का मौका है, ईद है, कोई भी है, चलो मैं इसको ले देती हूँ। क्या खुश होगा कि मेरी माँ ने मुझे खिलौना दिलाया, अब मैं इसकी और कदर करूँ। लेकिन आप तो कुछ और ही देख रहे हैं, जहाँ देखो खिलौने से खेल रहा। आप खाने के लिए बुलाते हैं, वो खिलौने से खेल रहा। आप कहते हैं नमाज पढ़ लो, वो खिलौने से खेल रहा। आप कहते हैं सो जाओ, सुबह स्कूल जाना है, वो खेल रहा है। एक दिन गुस्से में आप क्या करेंगे भला? खिलौना पकड़ के ऊपर अलमारी में रख के लॉक कर देंगे, भाग जाओ, कि मैंने खिलौने इसलिए दिए थे कि इनको पाकर मुझे भूल जाओ। हम क्या करते हैं? तबारक अल्लज़ी बियदिही अल-मुल्क व हुवा अला कुल्ली शैइन क़दीर अल्लज़ी खलक़ल मौत वल हयाता लियब्लुवकुम अय्युकुम अहसनु अमला। बाबरकत है वो ज़ात जिसने ज़िंदगी और मौत इसलिए पैदा की कि तुम्हें आजमाए। अल्लाह ने खिलौने दिए थे ये दुनिया के। ज़ुय्यिना लिन्नासि हुब्बुश शहवात, सूरत आले इमरान की आयत 12 या 13, अल्लाह कह रहे हैं मैंने लोगों को इन चीज़ों में दे दिया, जाओ खेलो। एलमुअन्नमल हयातुद दुनिया लाइबुम व लहवुम व तफाखुरुम बैनकुम व तकासुरुम फिल अमवाली वल औलाद। सूरत हदीद में अल्लाह कहते हैं जाओ बचपन में लाइब, ज़रा जवान होने लगे पर पुरजे निकले तो लहव, ज़रा 20 साल के करीब आए तो जीना, सजने को दिल करता है, गाड़ी भी सजे, घर भी अच्छा, और 30-40 से ऊपर गए तो फिर तकासुरुम फिल अमवाल वल औलाद, तुम्हारे इतने किले, मेरी इतनी ज़मीनें, तुम्हारे इतने पोते, मेरे इतने बच्चे। फिर बैठ के रोकड़ गिनते रहते हैं बूढ़े लोग, जितने बूढ़े होते हैं उतनी हिरस ज़्यादा, उतनी ख्वाहिश ज़्यादा, मैं कल क्या खाऊंगी, मेरे पास शाम का खाना है नहीं, मेरी दवाई किधर है। यानी बंदे को हौका लग जाता है बुढ़ापे के साथ, क्योंकि जिसम कमज़ोर हो जाता है ना, तो कहता है हर चीज़ मेरे हाथ में रखो। तो अल्लाह सुबहान तला ने ये सब खिलौने दिए थे कि तुम मेरे और शुक्रगुजार बनो, और हम क्या कर रहे हैं, इन्हीं खिलौनों में खेल रहे हैं। ना हमारे पास नमाजों का वक्त, आती रहे जन्नत की पुकार अजान की सूरत में, हु केयर्स, और कुरान पुकारते आओ, ज़ालिकल किताबुला रोइबा फी हुदल लिल मुत्तकीन, टाइम ही नहीं है, कोई मरेगा तो जाकर सपारा सपारा पढ़ेंगे कुरान खानी के तौर पर। आज 4 लोग मिलकर कुरान पढ़ते हो ना, तो गुजरने वाले को फिक्र लग जाती कोई मर गया कि आप लोग कुरान पढ़ रहे हैं। जिंदा लोगों की किताब हमने मरने पर खोली, जिंदा लोगों को ज़रूरत है हिदायत की, दिन सिरात अल मुस्तकीम, हम मरने वाले पे फातह खवानी करते हैं। भाई तुम्हें ज़रूरत ही इस फातह की, जिंदों को फातह पढ़ो, मरने वालों बेचारों को क्या, वो तो पहुँच गए अपने इंजाम को। कितना समझ आता है कुरान। और याद रखिए कि जन्नत की पुकार समझ ही तब आती है जब कुरान समझ आता है। मैं अभी आपके साथ नॉर्वेजियन के 2-4 जुमले बोल दूँ, मेरा यकीन है कामिल है, आप में से किसी एक को भी नहीं समझ आएगा, इल्ला ये कि आप में से कभी को मेरी तरह नॉर्वे गया हो। मैं फ्रेंच के 2 जुमले बोल दूँ, नहीं समझ आएंगे आपको, क्योंकि आप कभी फ्रांस गए नहीं, और आपका कसूर भी कोई नहीं इसमें, आपको ज़रूरत भी कोई नहीं, सीधी सी बात है। तो वो कुरान जो दिन में कम अज़ कम 3 बार हम ऊंची आवाज़ में, फजर, जोहर और असर, 3 नमाजें, मगरिब और ईशा 4-5, इसमें से फजर, मगरिब और ईशा जहरी नमाजें हैं ना, अगर अल्लाह ने कभी मौका दिया हो तो मस्जिद में जमात से अदा करते होंगे, देखा करें उसमें मौलवी साहब भी ऊंची पढ़ते हैं ना, और आप नहीं तो आपके बच्चे, आपके मियाँ। दिन की 3 नमाजों में किरत ऊंची होती है, ये जन्नत की पुकार है। और इमाम साहब पढ़ रहे हैं, हमें पता ही नहीं कहाँ से पढ़ रहे हैं। पूछिएगा आज के बाद जब आपके मर्द घर आए मस्जिद से, पूछा करें कौन सी आयतें हुई थी आज। अब अगर उनको ही नहीं पता बेचारों को, तो आपको क्या बताएंगे। और अगर वो 5 दफ़ा जाते ही कोई नहीं मस्जिद में, तो वो और भी एक नो क्वेश्चन है। तो जब कुरान ही नहीं समझ आया, तो जन्नत की पुकार किधर समझ आनी है, को वहाँ बैठ कर आपको डच जुबान में बुलाता रहे तो नहीं समझ आएगा। किसी को इंग्लिश नहीं आती और आप कह रहे हैं कम हेयर कम हेयर कम हेयर, वो कहेगा पता नहीं क्या कह रही हैं भाजी। आज हम गूंगे बहरे हो गए, हमारे कानों में सिकल है, सुमन बुकमन उमयन फहम ला यर्जियन। अल्लाह ने जिन लोगों पे कमेंट दिए उनके कान थे, आंखें भी थी, जुबान भी थी, लेकिन हक के लिए बहरे थे, जन्नत की पुकार नहीं सुनते थे, उनकी जुबानें गूंगी थी हक के लिए, वो जन्नत के लिए पुकारते नहीं थे। ज़रा एक सेल लग जाए, हम अपनी 10 दोस्तों को मैसेज ना कर दें तो हमें चैन कहाँ है। 10 चीज़ें मिल रही हैं सस्ती हो गई, ले लो, पता नहीं दोस्तों के साथ क्या ताल्लुक है, अमूमन तो इंसान दोस्तों के लिए ख्वाहिश करता है, जब अदब रस्सी बढ़ जाती है ना फिर कहता है नहीं नहीं उनको नहीं बताना, फिर मेरी भी वैल्यू नहीं रहेगी। लेकिन चलिए दुनियादारी में तो हम करते ही हैं, और दीन के नाम पे हमें खुद जो चीज़ अच्छी लगती है हम दूसरों को बताते हैं, नहीं, सबको पता है, सबको ये आवाज़ गई है, सबके कानों में पड़ती है, मैं क्यों बुरी बनूं। हम गुनाह की महफिलों में बैठकर जन्नत की पुकार नहीं लेके आते हैं, हम कहते हैं चुप लोग माइंड करेंगे, तो क्या पता चला कि आज हमारे और जन्नत के बीच में कुछ पर्दे हैं। इमेजिन कीजिए आपका जन्नत का ट्रिप चल रहा था और नबी सल्लम से आप मिलती हैं और आप कहती हैं अल्लाह के नबी आपको पता चलता था जब मैं दुरूशरीफ पढ़ती थी, अल्लाह के नबी जब मैं आपकी मोहब्बत में रो पड़ती थी कभी तो आपको पता चलता था। और फिर उसके बाद अगर अल्लाह करे और अल्लाह ऐसा ही करे अल्लाह ताला के चेहरे का दीदार मिल जाए जन्नत में, अल्लाहुम्मा इन्नी अस्अलुक लज़्ज़त नज़र इला वजहिक व शौक़ इला लिक़ाइक, ए अल्लाह मैं आपके चेहरे की लज्जत का दीदार का आपको देखने का सवाल करती हूँ, कब मांगा। हम इंसानों के पीछे वल्लाही जिसमें हमें गंदगी भरे हुए इंसानों को देखने और मिलने के लिए तड़पते हैं, पता नहीं उस बंदे का अल्लाह के यहाँ क्या मुकाम होता है, हम पता नहीं उसको क्या समझ के कहते हैं इसको हाथ लग गया तो हमने हाथ नहीं धोना, इन्ना लिल्लाह इन्ना इलैहि। लोगों के पीछे फिरने वाले अगर वो अपने रब को देखने की लज्जत को महसूस कर ले तो उनका दुनिया तो दुनिया जन्नत में भी दिल न लगे। आपको पता है कि जन्नत की पुकारों में जन्नत की सबसे बड़ी नेमत अल्लाह के चेहरे का दीदार है। जब जन्नतियों को सब कुछ मिल जाएगा तो अल्लाह ताला पूछेगा कि जन्नतियों कुछ और दूँ, बड़े प्यारा वाक्य है। इमाम इब्ने कय्यम ने उस पर एक पूरी पोएम भी कही हुई है, मीटिंग विद अल्लाह यौमुल मजीद में जब अल्लाह और बंदे ऐसी खूबसूरत महफिलों में बैठेंगे तो अल्लाह पूछेगा कुछ चाहिए मैं तुम्हें कुछ और दूँ, कहेंगे अल्लाह और क्या देना है, चेहरे हमारे सफ़ेद कर दिए, आग से हमें बचा लिया, हम तो बड़े खुश हैं। फिर अल्लाह कहेगा कि आज तुम्हें वो नेमत दूंगा जो आज तक तुम्हें नहीं दी, और वो ये है कि आज के बाद मैं तुमसे नाराज नहीं होऊंगा। ये है वरिद्वानुल्लाह अकबर, अल्लाह की रजा सबसे बड़ी है। सारी दुनिया आपसे राजी हो जाए और अगर आपका रब राजी नहीं तो कुछ नहीं, और रब राजी तो जग राजी, जिसका रब है उसका सब है, और रब से मुलाकात की जगह जन्नत है। हम जन्नत में कोई वहां की कुर्सियां मेज उनके पलंगों पे सोने के लिए नहीं जाएंगे, ठीक है ये सब मिलेगा, जन्नत के मशरूब जन्नत के कपड़े जन्नत के लिबास मिलेंगे, लेकिन जन्नत में जाएंगे रब के दीदार के लिए। दुनिया में आप अपनी किसी दोस्त के घर जाते हैं क्या आप उसके कौचीज पे बैठने के लिए जाते हैं, उसके रिक्लाइनर पे घूमने के लिए बैठते हैं, नहीं आप तो अपनी दोस्त को मिलने जाती हैं, फिर उसके बाद वो आपको टीवी लॉन्ज में बिठा दे आपके बकौल, वो आपको ड्राइंग रूम में बिठाए किचन में कह दे इधर ही आ जाओ बेडरूम में बिठा दे, ये उसकी मर्जी है। और हम खुद देखते हैं कि जो जिस तरह का होता है हम उसको वैसे ही बुलाते हैं वैसे ही बिठाते हैं। जन्नत में जाना है इसलिए कि अल्लाह से मिलना है, और मन अहब लिकाउल्लाह जो अल्लाह से मिलने को पसंद करता है, अहब अल्लाह लिकाउ अल्लाह उससे मिलना पसंद करता है। आपकी जौजा ने कहा अल्लाह के नबी ये कैसे हो सकता, क्योंकि अल्लाह से मुलाकात तो मौत के बाद है और मौत किसी को अच्छी नहीं लगती, तो इसका मतलब कि फिर कोई भी अल्लाह से नहीं मिलना चाहता, फरमाइश इसका ये मतलब नहीं है। अल्लाह से मुलाकात से मुराद ये कि आखिरत के लिए तैयारी करो। देखिए ना आपने किसी के लिए तैयारी की है, मिसाल है आज के इस प्रोग्राम की बात करते हैं, जिन लोगों ने भी इसको अरेंज किया है जाहिर है कि वो तैयारी करके बैठे हुए, फ्लायर्स छपे होंगे बैनर शहर में लगे होंगे आपको मैसेजेस गए होंगे इस हॉल वालों से बात की होगी सिटिंग अरेंजमेंट हुई होगी ये साउंड सिस्टम लगा होगा जो कुछ है, मैं तो ये दिन रात देखती हूँ तो मुझे अंदाज़ा है कि क्या कोई एक शादी होती है एक शादी का कितना हमारे कल्चर में रौला है, 6 माह पहले शुरू हो जाते हैं एक शादी करना, और मैक्सिमम चलिए 500 लोगों को हम बुला लेते हैं। यकीन करें ये जिस प्रोग्राम में आज आप और मैं बैठे ये कम से कम 6 शादियों के बराबर एक प्रोग्राम होता है, एफर्ट के अतबार से लोगों के अतबार से कोशिशों के अतबार से। अब जब सब कर लिया तो किस चीज़ का इंतज़ार होता है कि लोग आए, तैयारी जब कर लेता है ना बंदा तो फिर मेहमान ना आए तो आपको बुरा लगता है, अब चावल ठंडे हो रहे हैं अब चिकन खुश्क हो जाएगा, जल्दी से आए और खा लें। और अगर खाना ही ना पकाओ तो आप क्या कहते हैं, अल्लाह करे थोड़ी देर से ही आए, मेरा खाना पक जाए। आपने मैंने अगर अल्लाह से मिलने की तैयारी कर ली हुई है तो इस दुनिया में दिल नहीं लगेगा, फिर दिल वहाँ लगता है। जैसे आपने कई दफ़ा वाक़या सुना होगा ना, सहाबी रसूल, लोगों ने देखा घर खाली पड़ा हुआ है, कहा अबू ज़र घर में सामान नहीं कुछ रखा? कहा वो दूसरे घर में रखा है। उन्होंने सोचा होगा इनके कोई दो घर हैं। कहा इधर क्यों नहीं रखा, कुछ इधर भी रख लेते। कहा इस घर का मालिक मुझे इधर रहने ही नहीं देता, तो मैंने सामान वहाँ रख दिया जहाँ मैंने जाना। और उनका दूसरा घर जन्नत में था, उनके कानों को जन्नत की पुकार आती थी, इसलिए उनका दिल नहीं लगता था दुनिया में, बेचैनियाँ थी। वो थोड़ी सी ये 50-60 साल की ज़िंदगी को क्वालिटी लाइफ बनाते थे। साहबा ने अपना वक्त तो नहीं ज़ाया किया हमारी तरह, 6 महीने एक शादी की तैयारी, 2 साल लगा कर एक घर बनाना, कुछ 10 घंटे लगा कर एक दावत पकाना, बड़े समझदार थे वो। हम सिर्फ बाज़ार जाकर 2-3 घंटे वेस्ट करके आ जाएं और सर दर्द लेकर आते हैं, चीज़ें फिर नहीं हमें पसंद आती। जिसका वक्त ही बहुत थोड़ा हो वो कैसे ज़ाया करे? तो याद रखिएगा, अच्छी सोहबत, सोहबत सालेहीन, आप ऐसे लोगों के साथ उठे बैठे जिनको जन्नत की पुकार जब आती है तो वो लब्बैक कहते हैं। चंद लोगों के आपको कुछ अकवाल सुनाती हूँ। इमाम शाफ़ई रहमहुल्ला, 4 इमामों में से एक बहुत खूबसूरत इमाम थे, कहते हैं कि जब अहले जन्नत जन्नत में दाखिल किए जाएंगे, आप अपने आप को ज़िन में लाइए और मैं भी दुआ करती हूँ कि अल्लाह आपको और मुझे हम सबको जन्नत में लेकर जाए। कहते हैं जब वो जन्नत में दाखिल किए जाएंगे और वहाँ उन लोगों को नहीं पाएंगे जिनके साथ वो दुनिया में खैर के कामों पर हुआ करते थे, अच्छे काम करते थे मिलजुल के, वो लोग नहीं हैं वहाँ, तो इनके बारे में रब्बुल इज़्ज़त से सवाल करेंगे और कहेंगे है हमारे रब, हमारे भाई हुआ करते थे जो हमारे साथ नमाज पढ़ते थे और रोज़े रखते थे, हम इन्हें यहाँ नहीं देखते, यदि हमें मिल नहीं रहे। फिक्रमंद है उनके, जैसे आप अपनी दोस्त को ढूंढ रहे होते हैं शादी में, अभी वो नहीं आई, किधर रह गई। जब ये बात कहेंगे तो आपको पता क्या होगा आगे? तो अल्लाह अज़्ज़वजल फरमाएंगे जाओ आग से इनको निकाल लाओ जिनके दिल में ज़र्रा बराबर भी ईमान है। यानी अच्छी दोस्ती उस दिन इस तरह काम आएगी कि खुदा ना खास्ता बहुत सारी नेकियों के बावजूद किसी एक गुनाह की वजह से अगर हम जहन्नुम में चले गए, डाल दिए गए, तो अच्छे दोस्त हमें वहाँ से निकलवा लेंगे। ये सिफारिश है। इसी तरह हसन बसरी रहमहुल्ला फरमाते हैं मोमिन दोस्त बनाने में कसरत से काम लो, यानी अच्छे लोगों को दोस्त बनाओ, क्योंकि क़्यामत के दिन इनके लिए शिफात करने का इख्तियार होगा। वफादार दोस्त वो है जो तुम्हारे साथ जन्नत तक जाए। दुनिया में अगर दोस्तियां टूट के ख़त्म हो गईं तो क्या किया? और इब्ने जौज़ी रहमहुल्ला फरमाया करते थे कि अगर तुम जन्नत में मुझे अपने दरमियान ना पाओ तो मेरे बारे में सवाल करना, पूछना, फिर कहना ऐ हमारे रब, तेरा फुलां बंदा हमें तेरी याद दिलाता था। और ये बात कहकर फूट फूट के रोने लगे कि अगर मुझे वहाँ ना पाओ तो मेरे बारे में पूछना। पर यही हम सबको भी एक दूसरे को कहना चाहिए। किसी को नहीं पता कल कौन कहाँ, कौन आगे कौन पीछे। इतनी खूबसूरत चीज़ को सिर्फ रिस्क पे ना छोड़िए। यहाँ से कराची भी जाते हैं ना तो कंफर्म टिकट लेकर घर से निकलते हैं, ये नहीं कहते चलो चांस लेते हैं। और यहाँ से शायद करीब तरीन एयरपोर्ट कौन सा है वैसे? मुल्तान। कितनी दूर है यहाँ से? जिसके अंदर मुल्तान साइड की पे आए हुए हम लोग। अब आप सोचिए आप यहाँ से मुल्तान जाएं और टिकट ही कंफर्म ना हो तो जाएंगे? तो जन्नत का टिकट कंफर्म लिया हुआ है कि कैसा लिया हुआ है, ये हम खुद पूछें। खुलासा करते हैं सारी बात का। आज हम बात कर रहे हैं जन्नत की और जन्नत हमें पुकारती है। क्या खुद से वादा करना है پہلی بات یہ کہ زندگی کی حقیقت کو سمجھیں، اور دنیا کی زندگی دار العمل ہے، وی آر ان این ایگزامینیشن ہال، یہ کمرہ امتحان ہے، کمرہ امتحان ہے، آپ کے میٹرک کے پیپر تھے، بورڈ کے پیپر، اپنے اسکول میں نہیں کہیں دور جانا تھا، اور صبح اٹھتے ہی جو دل کی کیفیت ہو، کھانا اور ناشتہ بھی اگر ماں بہن نہ بنا دے تو کبھی بھی نہ کھائیں اور پڑھ لو، ساری ساری رات پڑھتے ہیں، کافیاں پی پی کے، چائے پی پی کے جاگتے ہیں، اور صبح اٹھ کے کوئی پوچھے کیا پہنو گی، آج پیپر دینے جا رہی ہو، بال کیسے بناؤ گی، میک اپ کیسا کرنا ہے، تو آپ کہیں کیا، میں کوئی پارٹی میں جا رہی ہوں، بھائی میرا پیپر ہے، مجھے تو ابھی اور پڑھنا ہے. اس کے برعکس شام کی ویکینڈ پارٹی، دعوت، کوئی بھی رسم، کوئی فنکشن، تو سوال کیا ہوتا ہے، کیا پہنو گی؟ سیدھی سی بات ہے، پکنک، پارٹی، فن کے نام پہ ہمارے ذہن میں بس کھانا پینا ہی آتا ہے، یہ ایک حقیقت ہے. اگر ہم نے اس زندگی کو امتحان سمجھا تو ہماری سوچ اور ہوگی، سنجیدہ، ویری سیریس میٹر. اور جن لوگوں نے اس دنیا کو کھیل تماشا سمجھا ہوا ہے نا، ان کے لیے یہ ایک فن پلیکس ہے، موج مستی، ایٹ ڈرنک بی میری. ہم خود سے پوچھیں، کیا مجھے یقین ہے کہ میں اس دنیا میں امتحان دے رہی ہوں؟ دیکھیں نا، وقت کی کمی کا احساس ہوتا ہے، فکر ہوتی ہے فیل پاس ہونے کی، بندہ وقت نہیں ضائع کرتا، کسی دوسرے کی طاقت حقی نہیں کرتا، اس کا پیپر کرا دوں اور اپنا چھوڑ دوں یہ نہیں کرتا، بھرپور محنت کر کے آتا ہے. عموماً پیپر کے 3 گھنٹے ہوتے ہیں، ہماری زندگی کے بھی 3 گھنٹے ہیں، بچپن، جوانی، بڑھاپا. ادھر 3 گھنٹوں میں آخری لمحے بڑے ہی کروشیل ہوتے ہیں، اکثر پیپر چھین ہی لیتے ہیں، پورا نہیں ہوتا. کیا ہم نے بھی اپنی زندگی کا پیپر آخری وقت کے لیے ٹالا ہوا ہے کہ 60-70 کی سال کی عمر میں جب ذرا لگے گا کہ اب موت قریب ہے تو پھر میں شروع کر دوں گی اچھے کام، پھر قرآن پڑھوں گی؟ سنجیدگی کے ساتھ لیجیے، دنیا کو بالآخر فنا ہونا ہے، کتنا اچھا گھر بنا لیں، ایک دن بلڈوزر چلیں گے. سورہ کہف میں ہر جمعے کو پہلے ہی رکوع میں آپ یہ پیغام پڑھتے ہیں، جروزا، اللہ کہتے ہم اس دنیا کو بنجر کر دیں گے، لا ترا فیہا عوجم ولا امتا، غالباً سورہ مریم یا طہٰ میں آتا ہے، ٹلے ٹبے سب ختم، پیرلل پلین دنیا بنے گی. اس کے برعکس آخرت کی زندگی دار القرار ہے، کامیابی اور ناکامی کا دار و مدار انسان کے اعمال پر ہے. بڑا ہی ناسمجھ ہے وہ طالب علم جو صرف ایک رات مستی کر لیں کے شوق میں ایک سال اپنا ضائع کر دے. اگلے دن پیپر تھا اور وہ رات کو دوستوں کے ساتھ یا شادی اور بیاہ میں کہیں چلا گیا اور سوتا ہی رہ گیا، آج ہم سو رہے ہیں. دیکھیے یہ باتیں نہیں ہیں، اس کو خود کو جھنجھوڑ کر پوچھئے، کیا میں ریئل میں جنت میں جانا چاہتی ہوں؟ کیونکہ کامیاب لوگ جنت میں جائیں گے اور ناکام لوگ جہنم میں جائیں گے، اور اللہ تعالیٰ جو پکارے دیتے ہیں اس میں، سورت بقرہ کی آیت 82 میں کیا آتا ہے، والذین آمنوا وعملوا الصالحات اولئک اصحاب الجنہ ہم فیہا خالدون، وہ لوگ جو ایمان لا کر عمل صالح کریں گے وہی لوگ جنت کے مالک ہوں گے اور ہمیشہ اس میں عیش سے رہیں گے. کتنے کو دن اور جیئیں گے؟ کیا آپ کا کوئی ریسنٹلی قریبی دنیا سے گیا؟ سوچیے، آپ سب بھی، میں بھی سوچتی ہوں، اور بس اب یہ ہمارے آخری لمحے ہیں. کوئی اپنا پیارا سوچیے جو اس پورے سال میں دنیا سے گیا، کیونکہ آخری سانسیں ہیں 2021 کی، 2-3 دن کے بعد ڈیٹ کیا بدلے گی، سال بھی بدل جائے گا. چلیں، کسی نہ کسی کا کوئی نہ کوئی گیا ہوگا اس پورے ہفتے میں، اس مہینے میں، اس سال میں، اس کو سوچی کدھر ہے وہ؟ ایک سجدہ بھی ابھی ادا کر سکتا ہے؟ ایک نفل پڑھ سکتا ہے؟ کوئی ایک نیکی وہ کر سکتا ہے؟ نہیں کر سکتا. جو کر گئے، جو صدقہ جاریہ چھوڑ گئے، جو علم سیکھ گئے، سکھا گئے، اولاد اچھی چھوڑ گئے، وہی 3 باتیں بہت دفعہ بات کی ہوئی ہے اس پہ ہم نے، کہ جب انسان مر جاتا ہے تو اذا مات الانسان انقطع عمله، ہاں، ولد صالح، علم ينتفع بعده، صدقۃ جاریۃ. ہمارے پیچھے کیا ہوگا یہ سوچنا، دوسری بات جنت کا حصول مقصد حیات بنانا ہے. یہ نماز، روزہ، حج ٹولز ہیں. اصل میں اللہ نے آپ کو مجھے اس دنیا میں آخرت کی جنت لینے کے لیے بھیجا تھا، اور پھر خود سے وعدہ کرنا ہے کہ دنیا کی چمک دمک سے مرعوب ہو کر آخرت سے غافل نہیں ہونا. بڑی میٹھی ہے یہ دنیا، سبز رنگ کی ہے، بڑی لبھاتی ہے یہ، لیکن سیلف کنٹرول. اور بہت ساری باتیں چھوڑ دوں نا، انشاءاللہ اس موضوع کو ہم ایک سیریز کے طور پہ بھی کریں گے، اللہ نے چاہا تو ہم وہ ساری چیزیں اس میں پڑھیں گے جو جنت سے متعلق ہے، جنت اے ٹو زی. لیکن پہلی بات آپ کے میرے لیے لا الہ الا اللہ کو سمجھ کر نبی کے طریقوں پہ آ جائیے، سنت کی پیروی کیجئے، کیونکہ سنت کی پیروی جو نا یہ جنت کی چابی ہے اور جہنم کا تالا ہے. جس کی زندگی سنت کے مطابق گزری ہوگی نا، انشاءاللہ وہ جنت کے رستے پہ ہوگا. آپ سنت سے محبت کیجئے، آپ کو محبتیں ملیں گی، اور خود آپ بھی نفس سلم کے پیارے بنیں گے. زندگی میں امن آتا ہے. صحیح مسلم کے ایک روایت میں آتا ہے، 107 نمبر ہے، آپ نے فرمایا ایک دیہاتی شخص جب آپ کے پاس آیا، اس نے پوچھا اللہ کے نبی مجھے کوئی ایسا کام بتائیں جو میں کروں تو میں جنت میں چلا جاؤں. تو آپ نے فرمایا کہ اللہ کی عبادت کرو، اس کے ساتھ کسی کو شریک نہ ٹھہراؤ، نماز پابندی سے پڑھو، فرض کی بھی زکوٰۃ کو ادا کرو، رمضان کے روزے رکھو. اب وہ سیدھا سادہ دیہاتی تھا، اس نے کہا اللہ کی قسم جس کے قبضے میں میری جان ہے، نہ میں اس سے کچھ زیادہ نیکی کروں گا اور نہ اس سے کم، بس اتنا کروں، یعنی بس فرائض جو تھے وہی کروں گا. تو وہ چلا گیا. تو آپ نے کہا تم میں سے جو شخص جنتی آدمی کو دیکھنا چاہے تو اس کو دیکھ لے. یعنی فرائض کو برا کرنا. اگلی بات، نفس پہ کنٹرول رکھیے. ہمارا سب سے بڑا مسئلہ یہ کہ ہم سیلف کنٹرول لوز کر دیتے ہیں. ٹیمپر لوز ہوتا ہے غصے میں، جذبات میں، اور خوشیوں میں اور غموں میں. اللہ تعالیٰ سورۃ نازیات کی آیت 40-41 میں فرماتے ہیں وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. اور جب اپنے پروردگار کے سامنے کھڑا ہونے سے ڈرتا رہا اور اس نے اپنے نفس کو خواہشوں سے روکا تو جنت اس کا ٹھکانہ ہے. دو کام ہے اس آیت میں، خواہش نفس سے خود کو روکنا اور اللہ کے سامنے کھڑے ہونے کا ڈر. ایک پولیس مین روک لینا تو جان نکل جاتی ہے لوگوں کی، سوچیے جب اللہ کے سامنے ہوں گے تو کیا ہوگا. اگلی ایک اور چیز جو ہم اپنے لیے سیکھ کر اٹھیں گے، بینگ اے وومن، مستورات، چھپی ہوئی چیزیں، اپنے ستر کی حفاظت کریں. آج یہاں سے باہر جاتے ہوئے ہم میں سے ہر ایک دیکھے گا کہ ہم کس حلیے میں جاتے ہیں. یہ عورتوں کی محفل ہے، یقین کریں، میں نہیں کہوں گی اور نہ آپ کریں گے، لیکن آپ سب اپنے سر کے دوپٹے بھی اتار کے بیگوں میں ڈال لیں تو اٹس اوکے، کوئی بے ادبی نہیں، گناہ نہیں ہوگا. مروت کے خلاف ہے لیکن گناہ نہیں ہے. میں قرآن پڑھا رہی ہوں، اگر میں اپنا یہ اسکارف اتار کر سائڈ پہ رکھ کے دوپٹہ بھی نہ لے کے درس دوں تو اٹس اوکے، لیکن ہمارے کلچر میں مروت کے اور ادب کے خلاف ہے، اس لیے ایسا نہیں کرنا چاہیے. پھر تو لوگ کہیں گے کہ یہ بھی تو وہ، لیکن چلیں کر بھی لیں تو کوئی حرج نہیں. لیکن جب آپ اس دروازے سے باہر جاتے ہیں، کیا آپ اسی طرح اٹھ کے چلے جاتے ہیں؟ کیا ہمارے جسم تو نہیں چھلکتے؟ ہمارے پاجامے چست تو نہیں اور ہماری بیٹیوں کے پاجامے؟ ہمارے ٹخنے تو نہیں ننگے؟ مردوں کے ٹخنے کھلنے تھے، ان کے ڈھک گئے، اور آج کی بیٹیاں، بہویں، بچیاں چپکے ہوئے کپڑے تو نہیں پہنتی؟ تو اللہ کے نبی کی وہ بات یاد رکھیے کہ بے پردہ عورتیں خاص طور پہ پھر جب نمائش کا ذریعہ بھی ہوں وہ، تو جنت کی خوشبو نہیں پائیں گی. اور آج بے لباس ہونے کو ماڈرن ہونے، مہذب ہونے کا نام دیا جا رہا ہے، یعنی تہذیب اور کلچر کے نام پہ بندہ کپڑے کم کر رہا ہے. اصل پتہ کیا کہ ہم اندر سے شکست کھا چکے ہیں، ہارے ہوئے لوگ ہیں، ہمیں اسلامک رنگ روپ اچھا ہی نہیں لگتا. اور میں سوچتی ہوں کہ پردہ، لباس، حجاب، یہ تو عورت کی شان، ایک پری لگتی ہے عورت. لمبے سے عبائے میں آپ نے حجاب پہنا ہوا ہے، جلباب، بلکہ کسی نے شیئر بھی کیا تھا، باہر کے ملک میں ہم تھے کہیں، تو انہوں نے کہا کہ آئی فیل آئی ایم اے پرنسس، میں تو اپنے آپ کو پرنسس سمجھتی ہوں جب میں इस तरह के मुस्लिम अटायर में होती हूँ, क्यों शर्म आती है हमें? और मैं सोचती हूँ इस कोरोना में जिसने पर्दा नहीं करना फिर वो नहीं करेगा, अल्लाह करवा दे तो करा दे। अल्लाह ने तकरीबन साल डेढ़ साल हमारे मुंह पे कपड़े बंधवाए रखे, अब दोबारा फिर आ रहा है कि तुम अभी ठीक नहीं हो। वह सबक याद ना हो तो उस्ताद बार बार करवाते जाते, वो ज़बरदस्ती मर्दों को भी निकाब करवा दें और हम सिर्फ अपना। और है क्या, बाहर कितनी मट्टी है, कितनी धूप है, कितनी पोल्यूशन है, उससे भी गंदी नज़रें हैं आपके ड्राइवरों की और आपके बाहर रोड्स पे बैठे हुए मर्दों की, जो यूं देख के आपको छोड़ के आते हैं एंड तक नज़रों के साथ। कैसे हौसला पड़ता है बंदे का? इस्लाम नहीं रोकता आपको अच्छा पहनने से, इस्लाम नहीं रोकता आपको अच्छा लगने से, बस हदों को पामाल करते हैं तो गड़बड़ होती। एक औरत घर में जिस रूप में उस रूप में बैठ नहीं जा सकती वो, और जब बाहर का रूप है तो वो अंदर भी नहीं अपनाना चाहिए कि आप घर के अंदर भी अब निकाब और हिजाब और अबाय में ही सारा दिन फिरते रहे। बैलेंस रहिए, अल्लाह की दीवी पाबंदियों को कबूल कीजिए और अल्लाह की दीवी रुख्सतों को खुशी से मनाइए, तभी तो हमारे अंदर फिर सख्ती आ जाती है ना दीन के नाम पर। एक और चीज़ ले लें, अपने दिल से बड़ाई का एहसास निकाल दें, तकब्बुर, किब्र। सही मुस्लिम की रिवायत है 267, आपने फरमाया ला यदखुलुल जन्नत मन कान फी क़ल्बिही मिसक़ालु ज़र्रतिन मिन किब्र। कोई आदमी जन्नत में दाखिल नहीं होगा जिसके दिल में राई के दाने के बराबर भी तकब्बुर होगा। ये जो हम तकब्बुर कहते तो कोई भी नहीं है, लेकिन अंदर होता है, मेरे जैसा कौन। किसी गरीब बंदे से बात नहीं करनी, सलाम नहीं करना, क्यों भाई? आपको क्या पता अल्लाह की नज़र में वो कौन है और आप क्या हैं? और एक और बात यहाँ से याद करके उठिएगा, मौत एक बहुत बड़ा हादसा होगा और हम सब उसमें से नहीं बचेंगे। ज़िंदगी में कई दफ़ा हादसा होते होते बचता, लेकिन मौत का हादसा भी होगा और हम उसमें जाम बहक भी होंगे, अलहक को जान दे देंगे। और मौत के वक्त नाफरमान लोगों को फरिश्ते जिस तरह से दुनिया से रुख्सत करवाएंगे, ये हम सब पढ़ सकते हैं, बहुत सारी इस पे बातें मौजूद हैं। नेक्स्ट बात अमल की अपने लिए लेके उठिएगा, फ़र्ज तो पढ़ना ही है, सुन्नतें भी पढ़िए, क्योंकि अल्लाह के नबी ने फरमाया जो शख्स रात और दिन में 12 रकत सुन्नत पढ़ेगा उसके लिए जन्नत में एक घर बनाया जाएगा, और वो 4 जोहर से पहले, 2 जोहर के बाद फ़र्ज के बाद यानी, 2 के बाद, 2 के बाद और 2 से पहले। तो ये 12 पढ़ने वाले को जन्नत की खुशखबरी है। और फिर ये भी याद रखिए कि ज़िंदगी का मकसद अल्लाह की रज़ा। इस पर एक बड़ा प्यारा शेर है, मेरी ज़िंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी। अल्लाह हमें अपनी रज़ा के लिए जीने वाला बना दे। एक और रिमाइंडर लीजिए कि ज़िंदगी माल से नहीं, आमाल से बनती है। आज देखो जिसको देखो माल की कमी का रोना रोता है, आमाल की कमी का रोना हम कब रोएंगे? पल्ले में तो कुछ है ही नहीं। और एक नियत कीजिए, लोगों की खुशी की खातिर खुशी देने वाले अल्लाह को नाराज़ नहीं करना, वो छीन सकता है। और कोई आखिरी दुआ थोड़ी थी जो कबूल हो गई है, अभी इन बच्चों के घर भी बसाने हैं। और सूरत हदीद की आयत 21 के मुताबिक दौड़ना है जन्नत की पुकार पे, साबिकु इला मगफिरति मिर रब्बिकुम पे अमल करना है, व जन्नत नर्दुहा कर्दिस समाई वल अर्द व इद्दत लिल्लज़ीना आमनु बिल्लाहि व रुसुलिही ذلك فضل الله يؤتيه من يشاء والله ذو الفضل العظيم। अल्लाह हमें जन्नत की तरफ भागने वाला बना दे। एक और नियत कीजिए जिस पे जन्नत के वादे हैं, और वो क्या है, अल्लाह को कर्ज हसन देना। मैं يقرض الله قرضا حسنا। अल्लाह के नबी ने हजरत दाहदा को खुशखबरी सुनाई थी, और याद रखिए कि दुनिया आखिरत की खेती है, आज यहाँ जो बीज डालेंगे कल वही काटेंगे। दुनिया की ज़मीन पे आखिरत का पौधा नहीं लगाना, यहाँ के बीज यहीं रह जाएंगे। यहाँ रहते हुए आखिरत की ज़मीन पे बीज लगाइए ताकि कल वहाँ भी चीज़ें मौजूद हों। और अगली बात याद रखिए कि औरत हो या मर्द, दोनों के लिए जन्नत की पुकार सेम है। सूरत अन्नहल की आयत नंबर 124 में अल्लाह ताला फरमाते हैं, وَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَأُولَئِكَ يَدْخُلُونَ الْجَنَّةَ وَلَا يُظْلَمُونَ نَقِيرًا. آپ یہ چیک کر سکتے ہیں, سورت نساء کی آیت 124 ہے یہ, کہ جو کوئی نیک کام کرے گا اور ایمان والا بھی ہوگا, چاہے وہ عورت ہو یا مرد, وہ جنت میں جائیں گے, اور کھجور کے شگاف کے برابر بھی اللہ تعالیٰ ان پر ظلم نہیں کرے گا. اور پھر آخری بات, جنت کی نعمتوں کو دنیا میں رہتے ہوئے محسوس کیجیے, جیسے آج آپ کو تھوڑا سا شروع میں فیل کروانے کی کوشش کی گئی, اس لیے کہ جنت کی نعمتیں وہ ہیں جس کے لیے اللہ سورہ رحمان میں کیا فرماتے ہیں, وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَان فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَان. پھر تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے؟ جو اپنے رب کے سامنے کھڑا ہونے سے ڈر گیا, اس کے لیے دو باغ ہیں, ان دونوں میں قسم قسم کے میووں کے درخت ہوں گے, اس میں دو چشمے ہوں گے, عینان تجریان, اور اللہ خود فرماتا ہے حل جزاء الاحسان الا الاحسان. تو اللہ تعالیٰ آپ کو مجھے جنت کی ساری نعمتیں عطا فرمائے, اور نعمتوں میں لباس اور زیورات بھی ہیں, جنت کے میوے بھی ہیں, خزے کوثر بھی ہے, لیکن ہم دیدار الہی سے کم پہ راضی نہ ہوں. دعا کیجیے اللہ ہمیں وہاں محروم نہ کرنا. ذرا سوچئے, ہم چلے تو جائیں جنت میں لیکن اللہ نہ ہمیں ملے, گھر والا گھر نہ ہونا تو دل نہیں لگتا, اس جنت میں بھی دل نہ لگے گا جہاں اللہ ہمیں نہ ملے. اور اللہ نہ کرے اللہ کہہ دے کہ تم محجوب ہو, پیچھے ہو جاؤ, میں نے نہیں تمہیں دکھانا. اور ہم کس منہ سے اللہ کو دیکھیں گے؟ یہ دنیا اللہ کی ہے, اللہ یہاں کا حاکم اعلی ہے, یہ عبرت کی جگہ ہے, کوئی تماشا نہیں, یہ کوئی فن پلیکس نہیں, یہ کوئی کبڈی کا کھیل نہیں ہے, یہ کوئی کرکٹ کا میچ نہیں ہے, یہ ایک سنجیدہ حقیقت ہے. اور وہ انسان جس کو موت آنے والی ہو, جس نے موت کا ذائقہ چکھنا ہے, وہ کیسے غافل ہو سکتا ہے؟ آج آنکھیں بند ہوگی, فرشتوں کی بھی آوازیں آنے لگ جائیں گی, ملک الموت کو بھی آپ دیکھنے سننے لگ جائیں گے, اور اپنوں کی آوازیں بند ہونے لگ جاتی ہیں. موت نے سب کو برابر کر دینا ہے, فقیر اور بادشاہ ایک ہی جیسی قبر میں جاتے ہیں, نیک عمل ہمارے ساتھ جائیں گے, چغل خور جنت میں نہیں جائے گا. رائی کے دانے کے برابر ایمان دل میں نہیں تو جنت میں نہیں جانا, مشرک جنت میں نہیں جائے گا. اور جس دن اعمال نامے کھولے جائیں گے, دوزخ کی بھڑکائی جائے گی اور جنت قریب لائی جائے گی, اس دن جنت میں جانے والے کام ہی ہمارے کام آئیں گے, جس میں سے آج ہم نے ایک نیت کرنی ہے. آپ میرے ساتھ وعدہ کریں, میں اپنے آپ سے کرتی ہوں, کوئی نماز قضا نہیں کریں گے, وعدہ کرتے ہیں خود سے. پتہ یہ جو موقع ہوتے ہیں نا, جیسے آج کا یہ ریوائول ہوتا ہے, آپ نے سب کچھ سنا ہوا ہے پہلے بھی, بہت آپ روز سنتے ہوں گے, لیکن چلیے اس موقع پہ تجدید عہد سے تو کوشش کرتے ہیں ہم نمازوں کی حفاظت کریں گے. پچھلی کمی بیشی پہ توبہ اور استغفار. دوسری نیت کریں اپنے انسانی معاملات میں والدین کے ساتھ اچھے سلوک کی, خاص طور پہ جب وہ بوڑھے ہیں, سٹھیا گئے ہیں, آپ کو سمجھ ہی نہیں آتا اب ان کی زندگی کا مقصد کیا ہے. بستر پہ پڑی ایک بوڑھی ماں, سانس بھی خود نہیں لے رہی, آکسیجن لگی ہوئی ہے, ان کو نعمت سمجھیے. اور یہ زبان کی حفاظت, سوچ کے بولوں گی, کم بولوں گی, میٹھا بولوں گی, سوچوں گی کہ یہ جملہ بولنے سے فائدہ کیا ہوگا, اگلا خوش ہوگا کہ جلے گا, جلے گا, پھر میں نہیں بولتی. کیونکہ ابو داؤد کی روایت 430 میں اللہ کے نبی نے اسی چیز کا وعدہ کیا تھا کہ جو یہ کام کر لے گا اللہ کے نبی اس کو جنت کی دعوت دیتے ہیں. اللہ تعالیٰ ہماری محبتوں کا رخ اپنی طرف پھیر لے اور اپنے رسول کی طرف پھیر لے. دنیا کے فن اور فرولک اور گانے بجانے میں دل لگانے کی بجائے جنت کی نعمتوں پہ غور کریں. اور جب ایک بندہ کسی بیمار کی خاطر کرنے جاتا ہے یا اس کو دیکھتے ہیں جاتا ہے نا, تو وہ جنت کے میوے کھا رہا ہوتا ہے. اللہ تعالیٰ آپ کو مجھے عطا فرمائے, اللہ تعالیٰ آپ کو مجھے اپنی فرما برداری کی توفیق دے, ہم سب کو جنت عدن عطا فرمائے, جنت الفردوس عطا فرمائے, جنت الماوا عطا فرمائے, جنت نعیم عطا فرمائے, اپنی رضا عطا فرمائے. اللہ تعالیٰ اونچی مسندوں پہ بٹھائے, اور وہ مرد جنہوں نے دنیا میں صبر کیا اپنی نظروں کو عورتوں سے غیر محرموں سے پاک کیا، اللہ ان کو جنت کی حوریں عطا فرمائے۔ جزاکم اللہ خیر واسن الجزا، اللہ تعالیٰ آپ سب سے راضی ہو۔ یا ربی لک الحمد کما ینبغی لجلال وجھک وعظیم سلطانک، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین۔ یا حی یا قیوم برحمتک نستغیث، اللہم استر عوراتنا وآمر رواتنا، اللہم الہمنی رشدی وعزنی من شر نفسی۔ یا حی یا قیوم برحمتک نستغیث، رب ارحمہما کما ربیانی صغیرا۔ ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما۔ یا اللہ ہماری اس چھوٹی سی کوشش کو قبول فرما، ہماری ان بہنوں کا آنا بیٹھنا بڑی توجہ سے سننا قبول فرما، ان کو اس رستے میں جو مشکل آئی اس پہ بہترین اجر عطا فرما۔ یا اللہ ہم سب کو چن لے، یا اللہ میں سے کسی کو جنت سے کم پہ راضی نہ رکھنا۔ یا اللہ ہمیں اپنا دیدار فرمانا، یا اللہ بچوں کو آنکھوں کی ٹھنڈک بنا، یا اللہ ہمارے بچوں کو دین کے داعی بنا، یا اللہ ہمیں اپنی نسلوں کی حفاظت کرنے والا بنا، جن کے رشتے نہیں ہوئے ان کو نیک جوڑ ملا دے، اور جو شوہر بیوی ان کے دلوں میں ایک دوسرے کے لیے محبت ڈال دے۔ یا اللہ جو یہ دونکلی کہنا چاہ رہے ہیں یا بعد میں آ کر ادھر سٹیج پہ کہیں گے، یا اللہ ان کے بغیر کہے وہ سب بھی ان کو عطا فرما جن کے حق میں بہتر ہے۔ جس نے بھی ایک لفظ سے بھی ادھر کچھ کوشش کی، مدد کی، یا اللہ اس کو بھی اجر عطا فرما۔ اور یا اللہ ہمیں جنت کی ان پکاروں پہ لبیک کہنے والا بنا، ہمارے استادوں پہ اپنی رحمتیں فرما، ہمارے ماں باپ کو صحت اور عافیت کے ساتھ سلامت رکھ، ہمارے بھائی بہنوں اور ان کے بچوں کو عافیت میں رکھ، اور ان کو یا اللہ ہر شر سے بچا۔ یا اللہ ہم سب کو بھی اس دین کے کام کو کرنے میں فتنوں سے بچا، شر سے بچا۔ اللہم انی اعوذ بک من جہت البلاء ودرک الشقاء وسوء القضاء وشماتۃ الاعداء۔ یا اللہ ہمارے اس ملک کی حفاظت فرما، یا اللہ جان مال عزت کی حفاظت فرما، یا اللہ اپنے گھر کا دیدار کروا، قبولیت والے حج اور عمرے کرنے والوں میں شامل فرما۔ یا اللہ اس قرآن کو سمجھنے کے لیے ہمیں وقت لگانے والا بنا۔ یا اللہ یہاں بھی ان کے لیے بھی خیر کا کوئی کام شروع کروا۔ یا اللہ زمین کے ان ٹکڑوں کو ہمارے حق میں حجت بنانا، ہمارے خلاف حجت نہ بنانا۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین، آمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔